This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार अनि नमस्कार. एक हप्ताको लामो पर्खाएपछि फेरि हामी आइसकेका छौं कार्यक्रम भोइस अफ साङ्ग्रीलाई लिएर. हरेक आइतबार 36 देखि 37 सम्म आउने यो कार्यक्रममा हामी विविध रोचक कुराकानीहरू गर्नेछौ, विभिन्न गीत संगीतहरू सुनाउनेछौ र विभिन्न क्षेत्रका कुराकानीहरू गर्नेछौ. र आज हामी कार्यक्रममा यहाँलाई साथ दिन आइसकेका छौ. म कार्यक्रम प्रस्तोता नवीन
र म खगेन्द्र.
र अवश्य पनि आजको यो बसाईमा हामीले यहाँलाई भनिसके हामीले कार्यक्रममा विविध रोचक कुराकानी गर्छौँ, विभिन्न जानकारीका कुराहरू गर्ने गर्छौँ. र आज हामी कार्यक्रमको 234 श्रृङ्खलामा छौँ र आज यहाँकै रेगुलर होस्ट म नवीन र खगेन्द्रजी हामीसँगै हुनुहुन्छ र हामीले अझै एक घण्टा सुन्न सक्नुहुन्छ. अर्थात् 7:30 बजेसम्म चाहिँ यहाँहरूले सुन्न सक्नुहुन्छ. यो नेपाली रेडियो कार्यक्रम सम्पूर्ण प्रवासी नेपाली तथा भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा, धर्म, सांस्कृतिक परम्परा, रीतिरिवाज, नेपालीहरूको वेशभूषाका साथै नेपाली साहित्य सिर्जना आदिको प्रवर्धन गर्नको लागि यो कार्यक्रम चाहिँ हामीले यहाँमा आज ल्याएका छौँ. र यदि हामीलाई तपाईँले सुन्न चाहनुहुन्छ भने www.radioadelaide.edu.au मा पनि सुन्न सक्नुहुन्छ. र यदि तपाईँले हामीलाई सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हाम्रो फेसबुकमा गएर www.facebook.com/sangrilakaawazmा गएर हामीलाई म्यासेज पठाउन सक्नुहुन्छ. वा हामीसँग कनेक्सनमा रहन चाहनुहुन्छ भने 8313500 चाहिँ कल गर्न सक्नुहुन्छ. र आज मैले बताउने पर्ने हुन्छ, आज हामी विक्रम सम्वत 2071 साल जेठ 11 गते कृष्णपछिको एकादशी तिथि आइतबार नेपाल सम्वत 1134 तदनुसार इस्वी सन 2014 मे महिनाको 25 तारिकमा छौँ. अहिले एडिलेडमा 35 भइसकेको छ र नेपालमा अपराह्नको ठिक 2:45 बजेको छ.
र श्रोताहरू, हामी जुन नवीनजीले विधिवत शुरूआत कार्यक्रमको आज भोइस अफ साङ्गलाको विधिवत रूपमा थालनी गरिसक्नु भएको छ भने हाम्रो आज सहकर्मी साथी सञ्जयजी अस्वस्थको कारण उहाँले कार्यक्रममा म आउन सक्दिनँ भनेर हामीलाई जानकारी दिनुभएको छ. हामी उहाँको स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रम योभन्दा अगाडि यहाँहरूले 1 घण्टा सुन्नुभयो कार्यक्रम यो संसार. भुटानी मसिना भाइ बहिनीहरूले सञ्चार गर्दै आउनु भएको कार्यक्रम यो संसारमा विविध रमाइला प्रस्तुति यहाँहरूले सुनिसक्नु भएको छ भने अब यहाँहरूमा 1 घण्टा हामी मा यहाँहरू रहेर विविध रमाइला प्रस्तुति दिने कोसिस गर्नेछौँ. र यो चिसो मौसममा मिठा मिठा गीत सङ्गीत दिएर न्यानो दिन नचाउनेछौँ र यहाँहरू माझ न्यानो पार्ने हामी कोसिस गर्नेछौँ.
श्रोताहरू, बाहिर अलिअलि चिसो छ, यो चिसोको मौसममा चाहिँ ख्याल गर्नुहोला. सकेसम्म तातो खानेकुराहरू खानुहोस्, तातोमा बस्नुहोस् र तातोमा बस्ने भन्दाखेरि सकेसम्म हिटरको कम प्रयोग गर्नुहोस्. हिटरले चाहिँ तपाईँलाई डिहाइड्रेसन हुनसक्छ अथवा हिटरलाई रातभरि चलाएर चाहिँ खुल्ला नराख्नुहोला र तातो कुराहरू चाहिँ अलि सेवन गर्नुहोस् जसले गर्दा चाहिँ तपाईँलाई स्वस्थ राख्नेछ. र यो चिसो चिसो मौसममा तातो तातो अभिवादनका साथ अब हामीले कार्यक्रमलाई सुरुवात गर्दैछौँ. सुरुमा हामीले एउटा राष्ट्रिय गीतबाट सुरुवात गर्दैछौँ.
सुन्नुहोस् यो राष्ट्रिय गीत.
बनेको छ पहराले यो छात मेरो, बगेको छहरा रगतमा मेरो, पखेरुमा जल्ने टाकुरामा खेल्ने, म झुक्कै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो. मेरो पेट भरिन्न, माघेको धोतीले मेरो लाज छोपिन्न, खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छुपिन्न, घोटिएर हात पाउ झरि जाऊ नौला, तर कोही अगाडि हात जोडिन्न, यी हात जोडिन्न, बनेको छ पहराले यो साथ मेरो, बगेको छ सहरा रगतमा मेरो, पखेरुमा जन्मी ताकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो, सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न, म आगो सहन्छु अन्याय सहन्न, म तृष्णा सहन्छु तिरस्कार सहन्न, मेरो शिर उडाउ बरु त्यो सहन्छु, तर कोही परायाले टेके सहन्न, टेके सहन्न, बनेको छ पहराले यो साथ मेरो, बगेको छ सहरा रगतमा मेरो, पखेरुमा जन्मी ससुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो।
म झुक्दै नझुक्ने नेपालको छोरो।
अवश्य पनि यो राष्ट्रिय गीतपछि पुनः स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रमको साथमा। छु म नवीन
र म खगेन्द्र।
हरेक आइतबार यही समय यानि कि 36 देखि 37 हामीलाई सुन्न सक्नुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। र यदि तपाईँ हामीसँग नजिक हुन चाहनुहुन्छ या हामीलाई कुनै फिडब्याक दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा पठाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले www.facebook.com/साङ्ग्रिलाकाआवाजमा पोस्ट गर्न सक्नुहुन्छ या म्यासेज गर्न सक्नुहुन्छ। र हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने 8313500 चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। र हामी यतिखेर विभिन्न जानकारीका साथ यामाज आइसकेका छौँ र अब खगेन्द्रजीले चाहिँ तपाईँलाई महानायक राजेश हमालको यतिखेर चारैतिर चर्चा छ। अझ फेसबुकमा केसम्म देख्न सकिन्छ भने महानायकको बिहा भएर काठमाडौँमा पानी परेसम्मका स्ट्याटसहरू देख्न सकिन्छ र मिडियामा पनि अहिले राजेश हमालको चौतर्फी चर्चा छ। यही चर्चामा हामीले केही चर्चा गर्दैछौँ, चारैतिरको चर्चा परिचर्चा, आज साङ्ग्रिलाको आवाजमा पनि त्यो चर्चा
चर्चा। र श्रोताहरू जुन नवीनजीले भनिहाल्नुभयो, राज हमाल नेपाली चलचित्र क्षेत्रका महानायक राज हमालको राजधानीमा राजधानीको होटल अन्नपूर्णको कुमारी हलमा मधु भट्टराईसँग लगनगाँठो गाँसेका छन्। सुनसरीकी प्रेमिका मधुलाई मधु भट्टराईलाई उनले बिहानको 11:30 को शुभ साइत पारेर सिन्दूर लगाइदिएका हुन्। निकै गोप्य राखिएको बिहेमा फोटो पत्रकार र मिडियालाई अपराह्न मात्रै प्रवेश दिएको थियो। विवाह समारोहमा राजेश र मधुका परिवारका सदस्य मात्र सहभागी थिए। गत वैशाख 31 राजेशले मधुलाई आफ्नै प्रेमिकाका रूपमा होटल शङ्करमा सार्वजनिक गरेका थिए। विवाहमा कलाकार र पत्रकारलाई सहभागी नगराए पनि राजेशले यही जेठ 14 होटल शङ्करमा सबैलाई भोजमा ढाकेका छन्। र श्रोताहरू, हामी यस्तै विविध रोचक रमाइला जुन अहिले विभिन्न पत्र पत्रिका मिडियामा चाहिँ चर्चामा आएको जुन राजेश हमालको बिहा सम्बन्धी यहाँहरूमा हामीले राख्यौं,
हवालको बिहा चारैतिर चर्चा छ। यसै क्रममा दीपक राज गिरे हास्य कलाकारले फेसबुकमा केही अगाडि पोस्ट गरेको थिए, म त्यसलाई यहाँ भन्दैछु। आज म लेख्दैछु राजेश हमालजीको विवाह हो, यसबारेमा नलेखौ भनेको छुच्चो मन के मान्थ्यो र हमालजी तपाईँलाई हाम्रो संसारमा स्वागत छ। अब तपाईँ र हामीमा के फरक रहेन? 9 बजे राति घर फर्कदा यति बेलासम्म कहाँ फोन किन नउठाएको? यही हो घर आउने टाइम। हिजो दरबार मार्गमा को केटीसँग कफी खाँदै थियो र को हो त्यो? यस्ता ती प्रतिनिधि प्रश्न हुन् जसका लागि तयार हुनुहोस्। स्वास्नी सपिङ मलमा छिर्नु भनेको हामीलाई सर्प घाँटीको भेउ त हो, न आफू न भित्र जानु न बाहिर कुरेर बस्नु, अझ बच्चा पाएपछि त झन। ए पुन्टेका बा, कता सुटिङमा बसेर यहाँ बाउले बिहानदेखि सु गरेको छैन के बा हो? चाँडै आऊ। अब यो बारेमा तपाईँ मेन्टल्ली तयार हुनुहोस्। यत्रो वर्ष भीष्म पितामह भएको मान्छे सिधै हाम्रो साखमा पाल्नुभयो, ओ सरी सरी सरी, यस्तो कुरा गर्न समय नै होइन, बधाई छ राजेशजी भनेर चाहिँ हास्य कलाकार दीपक राजगीरले फेसबुकमा पोस्ट गरेका थिए। यो जस्ताको तस्तै हामीले यहाँलाई प्रस्तुत गर्यौं।
र श्रोताहरू, हामी यस्तै विविध रुचकिला प्रसङ्गहरू प्रस्तुत गर्ने क्रममा छौँ र हामी दिनहुँ दैनिक घरमा हामीले प्रयोग गरिने आएको मन्जन दाँत हामी बिहान बेलुका दाँतमा छौँ, यसमा पनि यहाँहरूमा म प्रस्तुत गर्न चाहन्छु। बिहानै उठेर ब्रस गर्नु सबैको दिनचर्याको भित्र पर्ने एउटा नियम हो। ब्रस गर्नका लागि मानिसहरू विभिन्न प्रकारका मन्जनको प्रयोग गर्ने गर्दछन्। यसको उपयोगिता बारेमा थाहा नपाएका कारण धेरै मानिसले मन्जनलाई दाँत माझ्नको लागि मात्र प्रयोग गर्ने गर्दछन्, तर यसको काम त्योभन्दा बढी नै छ। तर यहाँ म यहाँहरू माझ म प्रस्तुत गर्न चाहन्छु कि श्रोताहरू, यदि कोही मानिसलाई पोल्यो भने मन्जन लगाउनाले तुरन्त राहत मिल्ने गर्दछ र यसले दाग पनि बढ्नबाट रोक्छ। किराले टोकेको खण्डमा मन्जन लगाएमा पनि यसले तुरन्तै राहत प्रदान गर्दछ। मन्जनको प्रयोग गरेर तपाईँले घरमा नै मेनिक्योर गर्नु सक्नुहुनेछ। थोरै मन्जन लिएर त्यसलाई पानीमा घोल्नुहोस्। आफ्नो हातलाई त्यो पानीमा डुबाएर हल्कासँग मसाज गर्नुहोस्। टुथब्रसको सहायताले नङको आसपासको फोहोर निकाल्नुहोस्। त्यसपछि भयो तपाईँको घरेलु मेनिक्योर। बाथरूमको ऐना धमिलो भएका कारण पनि केही समस्यामा पर्नु भएको छ पक्कै यहाँहरूमा, तर श्रोताहरू अब यसको समस्याबाट पार पाउनुहुनेछ। ऐनामा नन जेल टुथपेस्ट लगाएर पुछिदिनुहोस्। तपाईँ नुहाइसकेपछि पनि ऐना धमिलो हुने छैन, त्यसले गर्दा तपाईँको जुन ऐना हेर्नेछु समस्याबाट पनि वञ्चित हुनुहुने छैन, एकदम ऐना सफा रहनेछ। लुगामा गोल भेडा र मसीको दाग लागेको छ भने पनि मन्जन हालेर हल्कासँग मोल्नुहोस् र त्यसलाई केही बेर त्यत्तिकै छोडेर धुनुभयो भने पनि दाग हराउनेछ। घरको ढोकामा साना बच्चाहरूले रङ लगाएर खराब गरेका छन् भने टुथपेस्ट लगाएर पुछ्नुहोस्, दाग हराएर जान्छ। यति मात्र होइन श्रोताहरू, यदि लगातार नङ पालिस लगाएर तपाईँको नङको चमक उडेको छ भने नङ पालिस हटाएर त्यसमा मन्जन लगाएर मालिस गर्नुहोस्, नङ चमक्का हुनेछ। डन्डी फोरको समस्याबाट मन्जन निकै लाभदायक पुष्टि भएको छ। यदि तपाईँलाई कुनै पार्टीमा जानु छ र तपाईँको अनुहारमा डन्डी फोर आएको छ भने पनि सुत्नुभन्दा अगाडि त्यसमा मन्जन लगाइदिनुहोस्, यानि कि डन्डी फोरमा मन्जन लगाइदिनुहोस्। रातभरि मन्जनले डन्डी फोरको तेल सोच्छ र बिहान उठ्दा डन्डी फोर फसिसकेको हुन्छ। यसले गर्दा बच्चाको दुधको बोतलबाट आउने दुर्गन्ध हटाउन छ भने पनि ब्रसमा थोरै मन्जन लगाउनुहोस् र सफा गर्नुहोस् र यसले गर्दा पनि तपाईँको नानीको बोतलको जुन दुध खाने बोतलको पनि बाख्नादार हुन्छ र सफा रहनेछ।
यो त भयो टुथपेस्ट सम्बन्धी हामीले दाँत माझ्नको लागि मात्र होइन अरू कुरालाई पनि प्रयोग गर्न सक्छौँ भनेर खैनजीले बताइसक्नुभयो। अब चाहिँ म जोड्न चाहन्छु सेलेना गोमेजलाई चाहिँ नेपाल भ्रमणका बारेमा चाहिँ अहिले पनि फेसबुक सामाजिक सञ्जालमा चाहिँ धेरै चर्चा छ र विभिन्न पत्र पत्रिकाले उनीको बारेमा लेखेका छन् र हलिउडकी चर्चित गायिका तथा अभिनेत्री सेलेना गोमेज केही दिन यता चाहिँ नेपालमा छिन्। उनी युनिसेफको सद्भावना दूतका हैसियतले चाहिँ नेपाल भ्रमणमा गएकी हुन्। सोमबार नेपाल गएकी गोमेज काठमाडौँबाट नेपालगंज हुँदै बर्दिएका केही स्थानहरूमा भ्रमण सकी दाङको सतबरिया स्थित रात्रि मावि स्थित बाल विकासको केन्द्रको भ्रमणमा गरेकी छिन्। मंगलबार गरेको भ्रमणमा उनले बाल मैत्री कक्षाको अवलोकन गर्नुका साथै बाल क्लबका सदस्यसँग अन्तर्संवाद समेत गरिन्। सतबरियाको निम्बुवा विद्यार्थीलाई वाद्यवादन उपकरण उपहार समेत दिएकी उनले दाङको गंगापुर स्थित स्वास्थ्य केन्द्रको अवलोकन गरेर नारायणपुरमा संचालित खुल्ला दिशामुक्त अभियानको अवलोकन समेत गरिन्। दाङमा उनले थारू समुदायका चेलीहरूसँग थारू नृत्यमा सहभागी हुनुका साथै हापुरमा प्यारालिगल कमिटीद्वारा आयोजित कार्यक्रममा सहभागी भई नेपालगंज फर्किएकी थिइन्। फेसबुकमा अन्टुर अर्थात भ्रमणमा लेखेर नेपाल गएकी गोमेजको यो नेपाल भ्रमण शुक्रबार सकिने र भारत हुँदै फर्किने योजना रहेको छ। फर्किँदा फर्किँदै उनले ट्विटरमा आफ्नो अफिसियल पेजमा लेखेकी छिन्, म मेरो शक्ति लिएर फर्किँदैछु, म कहाँ पुगेकी थिएँ भनेर तपाईँलाई देखाउन हतारमा छु, म तपाईँ सबैलाई धेरै माया गर्छु, अझै केही समय बाँकी छ भनेर चाहिँ उनले लेखेकी थिइन्। र यतिखेर उनीको नेपाल भ्रमणबारे पनि चारैतिर चर्चा रहेको छ र यसले गर्दा पनि नेपालको पर्यटनलाई विश्वमा चिनाउनको लागि पनि सहयोग भएको छ। अहिले विभिन्न सेलिब्रिटीहरू चाहिँ नेपाल भ्रमणमा रहेका छन्। यहाँ अगाडि चाहिँ अक्षय कुमार नेपाल भ्रमण गएर चर्चा भएको थियो भने अहिले चाहिँ गायिका तथा अभिनेत्री सेलेना गोमेज चाहिँ केही दिनको नेपाल भ्रमणले चर्चा लिएको छ। यसै गरी अन्य सेलिब्रिटीहरू पनि नेपाल जाने क्रम जारी छ र यसले अवश्य पनि नेपालको पर्यटनलाई टेवा पुग्नेछ भन्ने हामीले पनि विश्वास गरेका छौँ।
श्रोताहरू अहिले तपाईँले सुनिरहनु भएको छ कार्यक्रम भोइस अफ साङ्गीला रेडियो रिलाई 101.5 मेगाहरको तरङ्ग अन्तर्गत हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ र यहाँहरूमाझ कुनै समाचार सूचना साहित्यका सिर्जनाहरू छन् भने पनि हामीलाई फेसबुक पेजमा इन्भाइट गर्न सक्नुहुन्छ। तपाईँका सिर्जनाहरू हामी भोइस अफ साङ्गीला मार्फत प्रस्तुत गरिदिनेछौँ। र श्रोताहरू हामी अर्को साङ्गीतिक विश्राम लिने बेला भएको छ र अर्को साङ्गीतिक विश्राम लिन चाहन्छौँ। जुन गीत रहेको छ प्रकाश श्रेष्ठको आवाजमा
श्रोताहरू के प्राविधिक कारणले गर्दा चाहिँ यो गीत बज्न सकेन, अवश्य पनि हामीले तपाईँलाई त्यो गीत एकछिन पछि सुनाउनेछौँ। अब भने म तपाईँलाई धेरै दिन भयो हामीले केही साहित्यका कुरा नगरेको र धेरै साथीहरूले पनि आग्रह गर्नुभएको थियो खै त साहित्यको कुरा गरेको भनेर, खै त कथा सुनाएको भनेर, र ती कथाहरू हामी सुनाउनेछौँ र अहिलेलाई भने यो गीत श्रोताहरू, यो सङ्गीनी गीतपछि चाहिँ यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। हामीले अघि पनि भनेका थियौँ प्रकाश श्रेष्ठको पानीको रिमझिम गीत चाहिँ यहाँहरूलाई सुनाउनेछौँ भनेर, हामी क्षमा प्रार्थी छौँ किनभने हामीले त्यो गीत चाहिँ प्राविधिक गडबडीले चाहिँ सुनाउन सकिएन। र हामी यतिखेर तपाईँ सुन्दै हुनुहुन्थ्यो एउटा सङ्गीनी गीत, र अब चाहिँ यहाँहरूलाई जोड्न चाहन्छु। हामी सबैलाई थाहा छ ऐसलु हामीले टिपेर पनि खायौँ, कतिले काँडाले पनि घोँच्यो त्यो ऐँसेलु खाँदा, कति साथीहरू रमाउन जङ्गलतिर ऐँसेलु खान गयौँ। त्यो ऐँसेलुको बारेमा कुरा गर्ने गर्दैछु म यतिखेर चाहिँ। त्यो जङ्गलमा कुहिने ऐँसेलु टिपेर चाहिँ गाउँले यस वर्ष 1 करोड रुपियाँ कमाएका छन्। तपाईँलाई विश्वास नलाग्न सक्छ यतिखेर, ऐँसेलुबाट पनि 1 करोड कमाउन सक्छ कसैले भनेर। र हो, यो वास्तविकता हो। यतिखेर चाहिँ गाउँलेहरूले ऐँसेलुबाट चाहिँ 1 करोड कमाएका छन्। उनीहरूले सङ्खुवा सभाको टुटेमा सञ्चालित वाइन उद्योगलाई बेचेर त्यति रकम हात पारेका हुन्। वाइन बनाउन प्रयोग हुने ऐँसेलुले चाहिँ गाउँलेबाट सङ्कलन गरेर धनकुटा मारेक कटरे माझा खर्कमा रुद्र गुरुङले मात्रै 2 महिनामा 6,50,000 रुपियाँ चाहिँ आमदानी गरेका छन्। र वाइन उद्योग तेह्रथुम सङ्खुवा सभा र धनकुटाका बासिन्दाका लागि ऐँसेलु बिक्री गरेर गाउँमा करोडौँ रुपियाँ भित्राउने माध्यम बनेको छ। जङ्गलमा फलेको ऐँसेलु टिपेर सोलामा तामाफोक सुङनाम मारेक कटेर परेबादिन आङदिम हमरजुङ फुलेक डाक्पा लगायत चाहिँ 1 दर्जनभन्दा बढी गाविसवासीले चाहिँ 1 करोड रुपियाँ गाउँमा भित्राउने गरेको उद्योगका सञ्चालक सुजन श्रेष्ठले बताए। ऐँसेलु उद्योगबाट हिम्बा ब्रान्डको वाइन उत्पादन गर्दै आएको छ र ऐँसेलुको चाहिँ प्रति केजी 60 रुपियाँसम्म बिकेपछि चाहिँ गाउँमा किसानले ऐँसेलु व्यावसायिक खेती गर्न सुरु गरेका छन्। यो त भयो ऐँसेलुको कुराकानी। ऐँसेलुबाट पनि यतिखेर वाइन प्रयोग गर्नको लागि ऐँसेलु बिक्री हुँदैछ र वार्षिक 1 करोड रुपियाँ चाहिँ कमाउन सफल भएका छन्। आशा छ ती त्यसरी चाहिँ अरू ऐँसेलु र जङ्गलमा फल्ने अरू फलहरूले पनि यसै गरी बजार पाउन् भन्ने चाहिँ हाम्रो आशा रहेको छ। यतिखेर चाहिँ फेरि तपाईँलाई खगेन्द्रजीले चाहिँ केही सुनाउँदै हुनुहुन्छ।
श्रोताहरू, हामी यस्तै रोचकीलाई जानकारी दिइरहेका छौँ र अहिले नवीनजीले भन्नुभयो जो ऐँसेलुको बारेमा यहाँहरूले पनि कतै गाउँघरमा गाउँठाउँमा पनि बाटो हिँड्दा या जहीँ हिँड्दा पनि यहाँहरूले पक्कै पनि ऐँसेलु खानुभएको होला। ऐँसेलुको पक्कै पनि स्वाद यहाँहरूको जिब्रोमा पक्कै पनि छ होला श्रोताहरू। र हामी कार्यक्रमको मध्यभागतिर अब केही बेरमा केही क्षणमै हामी आउँदैछौँ श्रोताहरू। र कार्यक्रमको प्रस्तुत गर्ने क्रममा हामी गाउँघरमा जुन धार्मिक मेला हुन्छ, धार्मिक कार्यक्रम हुन्छ, त्यसमा हामी शङ्खको प्रयोग गर्छौँ श्रोताहरू। तर शङ्ख किन बजाइन्छ, शङ्खका फाइदा पनि यहाँहरूमा हामी राख्न चाहन्छौँ। हिन्दू धर्ममा शङ्खलाई निकै पवित्र मान्न र शुभ मानिन्छ। यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शङ्ख बजाइन्छ। धार्मिक मान्यता अनुसार यो छ कि शङ्ख बजाएर कार्य गर्दा राम्रो फल प्राप्त हुने जनविश्वास छ। यदि तपाईँले शङ्खको राज थाहा पाउनुभयो भने पनि तपाईँ साँझ र बिहान पख नबजाई बस्नै सक्नुहुन्न। आउनु श्रोताहरू, यहाँहरूमा हामी यसका शङ्खका केही फाइदा यहाँहरूमा राख्न जान्छौ। जुन दम्पति सन्तान चाहन्छन् र कुनै कारण उनीहरू सन्तान वा सुखबाट टाढा छन् भने उनीहरूले नियमित रूपमा शङ्खमा दूध भरेर शालिग्रामको स्नान गर्नुपर्दछ। यदि यसरी चढाइएको दूध स्त्रीलाई पिलाउनुपर्छ। यसो गर्दा सन्तान सुखमा आउने बाधा अडचन हट्ने धार्मिक विश्वास रहेको छ र बच्चाको बोली राम्रो हुने र तिखो र स्पष्ट पार्नको लागि शङ्खको प्रयोग हुन सक्छ हुनुपर्दछ। यदि तपाईँ आफ्नो बच्चाले राम्रो र तिखो बोली बोलोस् भन्न चाहनुहुन्छ भने गर्भ अवस्थामा को बेलामा स्त्रीलाई शङ्खमा पानी भरेर खुवाउनुहोस् र भगभगाउने र तोले बोल्ने बच्चालाई पनि शङ्खमा भरेर पानी पिलाउनुहोस्। निकै नै फाइदा हुनेछ श्रोताहरू। यो त मलाई धेरै नौलो लागेको छ श्रोताहरू, यो मैले यहाँहरूमा राखेँ। र अर्को रहेको छ, शङ्ख बजाउँदा हाम्रो श्वास प्रश्वासमा अनुकूल प्रभाव पर्छ जसको कारण फोक्सो सम्बन्धी रोगहरू हटेर जान्छ। आयुर्वेदका अनुसार शङ्ख बजाउँदा दम मुटु र इन्फ्लुएन्जामा इन्फ्लुएन्जा नामक रोगहरू दूर भाग्दछ, यसले गर्दा मृगौला र योनाङ्गमा पनि अनुकूल प्रभाव पर्दछ। र श्रोताहरू, अर्को रहेको छ, शास्त्रमा भनिया छ कि शङ्खबाट निस्कने ओमको ध्वनले मानसिक रोग सन्चो हुने बताउँछ। शङ्खबाट निस्कने सुमधुर ध्वनले मन शान्ति हुनुका साथै शरीरमा ऊर्जा थप्दछ, यसले मानसिक विकासमा पनि मद्दत गर्दछ। र अन्त्यमा शङ्ख बजाउनु निकै शुभ मानिन्छ र शास्त्रमा भने अनुसार राति सन्ध्याकालको आरती सकेपछि शङ्ख बजाउनु हुन्न भनिन्छ। यसो गर्नाले लक्ष्मी रिसाउँछिन् र हामीलाई आर्थिक नोक्सानबाट हानि पुर्याउँछ। र अहिले चिकित्सा शास्त्रका अनुसार गर्भावस्थामा रहेकी महिलाको अगाडि शङ्ख बजाउनु हुन्न, यसले गर्भमा रहेको बच्चामा पनि असर पर्न सक्दछ भनेर चाहिँ यो जुन यहाँहरूमा मैले एउटा रोचकिलो जानकारी शङ्ख सम्बन्धी यहाँहरूमा राखेँ।
र हामी कार्यक्रम भोइस अफ साङ्ग्रिलामा छौँ। हरेक आइतबार 6:30 देखि 7:30 आउने यो कार्यक्रममा हामी विभिन्न पाटाका कुराकानी गर्छौँ। कहिले जानकारी दिन्छौँ, कहिले मनोरञ्जनका कुरा गर्छौँ, कहिले धार्मिक पक्षका कुरा गर्छौँ, कहिले साहित्यका कुरा गर्छौँ। साहित्यका कुरा भनेपछि फेरि मनमा अहिले कुरा आयो, हामीले साहित्यका कुरा नगरेको धेरै दिन भइसकेको, हामीले कथा पनि नबताएको धेरै दिन भयो। आज हामी तपाईँलाई फेरि एउटा नयाँ कथाका साथमा आएका छौँ। प्रकाश तिमिल सिन्हा प्रकाश उज्यालोको चाहिँ प्ले बोय भनेपछि हामी धेरैलाई थाहा छ र यही कथा चाहिँ प्रकाश तिमिल सिन्हाको कथालाई चाहिँ मैले वाचन गर्दैछु। अब चाहिँ क्या बोर गर्छ भने क्या कमसे कम ब्रात लगाउनु पर्छ नि, लाज घिन केही पनि मान्दिन। मान्छेलाई यहाँ कत्रो चिन्ता छ, त भने छाती उदाङ्गो पारेर बोर गर्छेस्। उसले यसो भनेपछि मेरो कान ठाडो हुन्छ, उत्सुकताका साथ आफूलाई चनाखो बनाउँछु र कान थाप्छु। यसो पार्दा सारेर झ्याल बाहिर हेर्छु त चुक घोप्टाए जस्तो अँध्यारो छ, केही आवाज आउँदैन। झ्याउकिरी एकटा मास कराए बाहेक चरो मुसु सुनिँदैन। मेरो कोठाको समीपमा जमुना नाम गरेकी केटी बस्छे, तर आजसम्म उसँग मेरो बोलचाल भएको छैन। त्यसको मूल एउटै कारण छ, ऊ गतिली लाग्दैन मलाई, अझ भनौ ऊ दुई नम्बरी धन्दा गर्छे, त्यसकारण पनि उसँग बोल्न मन लाग्दैन मलाई। सायद ऊ ठमेलको कुनै डान्स बार वा मसाजतिर काम गर्छे। उसको हाउभाव र उसको व्यवहार देख्दा म त्यसमा विश्वस्त छु। फेरि यो चाहिँ पक्का हो कि पैसाको लागि ऊ हाँसी खुसी शरीर बेच्ने गर्छे। ह्या त पनि के भन्छस्, साला भुस्तिग्रेले चुडाली दियो त मेरो के देश। जमुनाको गालीबाट बस्न उद्दोष जति भुस्तिग्रेलाई दिन्छ, जमुना रिसाउँदै अगाडि बन्दै थिए। अनि तैँले पैसा तिरिनस् त, कहाँ तिराउनु नि, झन् आज त उसले 2000 दिएको थियो। उसको कता ठेक्का मिलेको रे, नेतालाई खुवाए, व्यापारीलाई खुवाए, पुलिसलाई खुवाए, तिमीलाई चाहिँ किन छोड्ने भन्दै कहिले यति धेरै नदिने कन्जुसले उल्टै 2000 पो दिएर गयो। आर्कीले गर्वसाथ सुनाए, साले त आज छोइन सक्ने भइछस् नि, जमुनाले डा गर्दै भनेर लामो सास फेर्दै पलममा उत्तान परेर पल्टिएको आवाज सुन्यो। ओइ सुन्न जमुना, भुस्तिग्रेलाई मैले फेरि सुत्ने हो भनेको त के भन्यो थाहा छ? उसले कुरोमा रोचकता थप्न थाले। म पनि कान ठाडा पारेर उसको कुरा सुन्न आतुर भए। भन्न भन, के भन्यो, जमुनाले सोधिहाली। पलङबाट जुरुक्क उठेको आवाज सुन्यो र सायद रिसानी पनि सिरानी पनि च्याप च्यापी होली, मैले अनुमान लगाएँ। के भन्नु नि यार, भुस्तिग्रीले त तिमीले आज थकायो भन्दै ज्याकेट समातेर हिँडिहाल्यो। दुवैजना गल्ला हाँसे र सँगसँगै म पनि। ल ल नअसा, नानी चाहिँ रुने अनि हामी चाहिँ हाँस्ने, सुहाउँदैन, जमुनाले यो प्रसङ्ग बिट मार्दै भने। तर उनीहरूको कुरा सुनेर मलाई पनि मजासँग हाँस्न त मन नलागेको होइन, तर आवाज भने कुनै हालतमा निकालिन। नानीलाई साह्रै पिर परेको छ, त सम्झाउँदै गर है, म चाहिँ बाथरुम गएर आउँछु, कस्तो फोहोर लागेको छ भन्दै ढोका उगारेर जमुना बाहिर निस्की। जमुना बाहिर गइसकेपछि जमुनाको साथीले सम्झाए, नानी कति रुन्छेस, नरो न हो। त्यही केटी थिए जसको रुवाईले म बिउजिएको थिएँ। समीपको कोठामा कोही रोएको आवाजले मलाई बिउजाएको थियो, तर नानी भन्ने किन रोएको हो त्यो मलाई थाहा छैन, तर पनि उसलाई गहिरो चोट परेको छ भन्ने कुरा थाहा पाउन मलाई कुनै गाह्रो परेको थिएन, किनभने नानीको रुवाई एकदमै कारुणिक थियो। लगातार ऊ हिक्क हिक्क गर्दै रोइरहेको थियो। फेरि म रुनेलाई चाहिँ चिन्दिन, हुन सक्छ उसलाई मैले कहिले देखेको छैन। सायद नानी भन्ने त्यो केटी पहिलोपटक जमुनाको यो कोठामा आएकी हो। पटक पटक नरुन अनुरोध गरेकी उसले फेरि पनि भनी, के रुन्छेस् त? हेर नानी, त हामी कसैले प्रेम गर्दैनौ। जसले हामीलाई पैसा दिन्छ हामी उसैलाई प्रेम गर्छौं, त्यसमा पनि जति जति पैसा उति उति प्रेम। तँ यो कुरा बुझ कि त हामी प्रेमलाई हामी पैसालाई प्रेम गर्छौं, मान्छेलाई होइन। मलाई उनीहरूको वार्तालाप सुन्न बाध्यता छ कि निदाउन सक्नुपर्छ। एक त उनीहरूले हल्लाले निद्रा लाग्दैन, अर्को उसको मेरो कोठाको दूरी एउटा पातलो प्लाइवुडले मात्र छुटेको छ। त्यो प्लाइवुड बीचमा नहुँदो हो त उसको र मेरो कोठा नै एउटै हुने थियो। त भर्खर भर्खर नयाँ छेस्, पहिला पहिला त तँ जस्ता म पनि निकै रोएँ, तर मेरो आँखामा त अहिले त आँसु नै छैन रुनलाई। हेर त मेरो आँखामा आँसु छैन, जब मूल नै सुकिसकेको छ भने त्यहाँबाट कसरी आउँछ आँसु? तैँले यो दुनियाँ नै बुझेकी छैनस् नानी, यो त एकदमै स्वार्थी छ, उसले अगाडि भन्दै गई। धन्दावाला केटीले कसैलाई प्रेम गर्दैनन्, न त सक्छन् नै। कस्तो वाइयात कुरा गर्छेस् बा, यस्तो पनि कहीँ हुन्छ? त्यसैले त रुनुको कुनै अर्थ छैन। नरो र डरो मुटु बनाएर आफूलाई सम्हाल, रुने नानी भन्ने केटी झन भक्कानिएर रुन थाल्छे। उसको रुवाई यति दर्दनाक छ कि सामान्य संवेदना भएका मानिसको मुटु पनि भक्कानिन्थ्यो। म त यति आवेगमा आइछु कि सिरानीको खुक्रीमा अचानक हात पुगेछ। हिक्क हिक्क गर्दै रोइरहेकी ऊ कसै गरी पनि सम्हाल्लिन न कुनै जवाफ नै फर्काउँछे, उल्टै एकहोरो रोइरहन्छे। फेरि ऊ सम्झाउन थाल्छे, हेर नानी, यो रुवाई धुवाई सब छोड, नहुने कुरो पनि सम्झेर कहीँ हुन्छ? जब रुनुको कुनै अर्थ छैन भने किन रुनु पर्यो भन् त? अरूले थाहा पाए भने पनि लाज हुन्छ, त्यसै त हामी कसैको निको मान्दैनन्। झन् बोयफ्रेन्डले धोका दियो भनेर रोएको भन्यो भने त हामीलाई उल्टै उल्लु बनाउँछन्, न्याय माग्न जाँदा पनि पाइन्न। बेस्याहरू पनि प्रेम गर्छन् भन्दै हामीलाई गिज्याउँछन्, तर नानी किन रुन छाड्तिर? उल्टै झन् ठुलो ठुलो स्वर पार्दै रोइरहेकी छे, मानव उसलाई सम्झाउनु भनेको उसको घाउमा नुन हाल्नु बराबर हो। यसो मोबाइलमा घडी हेर्छु त रातको 3 बजेको छ, फेरि झ्यालबाट बाहिर आँखा हुत्याउँछु, अझै पनि निष्पट अँध्यारो छ, चकमन्नता कुनै परिवर्तन भएको छैन। ह्या, मलाई त लास्टै बोर भइसक्यो भन्या, यसो गर भन्दा पनि हुन्न, उसो गर भन्दा पनि हुन्न, क्या पागल केटीको फेला परिएछ आज। ननिष्ठ 5 घण्टा भइसक्यो रुन थालेको पनि। तैँले नै गर्दिरहेछिस् कसैले नगरेको प्रेम, काले गए गोरे आउँछ के चिन्ता गर्छिस्? केटाहरू त भुसिया कुकुर भन्दा पनि बढी पाइन्छन् नि हो। भुतभुताउँदै पलङमा ड्याङ आवाज आयो, ऊ थप के भन्दै थिए सबै त मैले बुझ्न सकिनँ। लगत्तै बाथरूम गएकी जमुना कोठामा पसी, अनि नानीलाई गाली गरेको चाल पाएपछि जमुनाले सातो खाने गरी कराउन थाले, सुमिना नानीसँग किन झर्किएर बोलेकी हँ? सम्झाउनु पर्नेमा उल्टै गाली गरेर झर्केर फर्की गरेर बसिन छैन? त्यसपछि नानी भन्नेलाई भन्न थाले, त्यसको कुरामा चित्त नदुखा, त्यो बौलाई जे पनि भन्छे, अरूलाई परेको भए पो पीडा थाहा पाउन्थे। हेर भोलि तेरो बोयफ्रेन्ड बोलाएर म कुरो टुङ्गाइदिउला, अब नरो। एकछिन शान्त भएको कोठामा फेरि जमुनाको बोली सुनियो, मान्छे रहरले कहिले रुँदैन, न त रहरले नै यो पेसामा लागेको नै होस्, न म नै सहरबाट ठग्न गाउँमा आएको भन्दै तेरो लोग्नेलाई माओवादीले नमारेको भए सायद तँ पनि मेरो लोग्ने झैँ गाउँमै स्कुल चलाएर बस्तिस् होला नि। तर तँ त क्रिया बस्दा बस्दै लखेटिएको होइन र? के तेरो रहर थियो र शरीर बेचेर खानलाई? थिएन नि। जमुनाको यो कुरा सुनेर सुम्निमा नाजवाफ भए। निकै बेरसम्म त्यो कोठाबाट केही आवाज आएन। म भने नतमस्क भएको थिएँ, अचानक कहिले ठिक नमान्ने जमुनाप्रति मेरो सद्भाव बढेको थियो। तर लामो मौनता चिर्दै सुम्निमाले मुख फेरि, जमुना ल भन, अब के उपाय हुन सक्छ त्यो गर्न? म तयार छु, भोलि यसको बोयफ्रेन्डको खुट्टा ढग्न लगाउनै पर्छ। एकछिन उनीहरू दुवै सोचमा परे, तर विलम्ब नगरी सुम्नाले नै उपाय फुरेजै गरी भनिहाली, नानी भन त तेरो बोयफ्रेन्डको मोबाइल नम्बर कति हो? अहिले नै म वार्की पार गराउँछु भन्दै रोइरहेकीसँग मोबाइल नम्बर मागे। उठाउँदै उठाउँदैन त के फोन गर्छेस्? जमुनाले अप्ठ्यारो सुनाई। नानीको नम्बरबाट उठाएन त मेरो नम्बर छैन, म मेरैबाट गर्छु, पहिला नम्बर त भन। सुम्निमा, ल ठिक छ, त्यहीँ गरौँ, तर कुरा नबुझी गर्नुहुन्न, पहिला कुरा त सुन, आज भएको चाहिँ के हो त्यो बुझेपछि मात्र फोन गर। जमुनाले आक्रमण गर्नुभन्दा पहिला सेनाको कमान्डरले बुझ्नुपर्ने कुरा चाहिँ गरी सुम्निमालाई सम्झाए। हो त नि, साँच्ची नै भएको चाहिँ के हो? मलाई त्यो पनि राम्ररी थाहा छैन, म त कहाँ बतासमा पो उड्न थालेछु, तैँले खबर गर्दा त म मेरै डान्स बारमा पो थिएँ, सुम्निमाले उत्सुकताका साथ सोधी। त्यही भएर त पहिला सुनेको सुन भनेको। नानी बारमा नाच्दै थिए, त्यति बेला एउटा जडिया मन थाम्नै नसकेर बारमा उक्लिन खोजेछ अनि हाम्रो बााउन्सरहरूले समातेर तानेछन्। तर उसले त मलाई किन तानिस् भन्दै कराएर बब्बाल पो गर्न थाल्यो। तर फेरि डिआइजीको छोरा रहेछ, बब्बाल गर्न थालेपछि हल्ला खल्ला त भइहाल्ने नै भयो। समयवश नानीको बोयफ्रेन्ड सरोज पनि त्यहाँ आएको रहेछ। ऊ त्यो बब्बाल हेर्न बार नजिकै आउँदा जडियाले समाउन खोजेको डान्सर त आफ्नै गर्लफ्रेन्ड हो भनेर चिनिहाल्यो अनि नानीलाई तथानाम गाली गर्दै जडियाले भन्दा पनि बढी गाली गलैज गर्न थालेछ। म त ड्रेस रुममा थिएँ, पछि साथीले बामा बब्बाल भएको कुरा सुनाएपछि त्यहाँ जाँदा नानी रोइरहेकी थिए भने यसको बोयफ्रेन्ड सरोज गाली गर्दै हिँडिसकेको रहेछ। यता नानी भने नम्बजाले रोइरहे अनि मेरो मनले पनि मानेन र आज नानीलाई मेरै कोठामा लाने भनेर तँलाई बोलाएको हुँ, नत्र तँलाई किन बोलाउँथे? जमुनाले बेली विस्तार लगाए। नानीको बोयफ्रेन्डलाई नानी डान्स बारमा काम गर्छे भन्ने थाहा थिएन र? सुम्निमाले जिज्ञासा गरी। थिएन, नानीले पनि भनेकी थिएन। उसको बोयफ्रेन्डलाई त नानी अस्कलमा साइन्स पढ्छे भन्ने मात्र थाहा थियो। पहिलाको बोयफ्रेन्डले पनि यसले प्रेम गरेको नाटक गर्यो र जागिर लाउने भन्दै नानीलाई दोहोरीमा लगेर जाग दियो। यसको डान्स ट्यालेन्ट देखेको त्यसले बढी पैसा पाइन्छ भन्दै मैले काम गर्ने डान्स बारमा लग्यो र केही पैसा बोकेर उबेपत्ता भयो। दोहोरीमा पनि नराम्रो व्यवहार नभोगेकी नानीलाई या नराम्रो काममा लगाउन खोजेपछि मलाई सधैँ भन्थे, दिदी मलाई कुनै अर्को ठाउँमा काम लगाइदिनुहोस् न। त्यसैले मैले नै हाम्रो डान्स बारमा उसलाई आइरहने एकजनालाई अनुरोध गरेर नानीलाई पुतली सडकको एउटा कन्सल्टेन्सीमा जागिर लगाइदिएको पनि थिएँ। नानी भोलिदेखि त्यहाँ काम गर्न जान लागेकी पनि थिए, तर आजै यो घटना भयो। जमुनाले खोइ लामो सास फेरि अनि अगाडि पनि, नानीले यो सबै त्यही केटाका लागि गरेकी थिए। जमुनाले सबै बताएपछि सुम्निमा तात्तिँदै भन्न थाले, त्यो चाहिँ केटालाई अङ्गालो नमारी डान्स हेर्नै नसक्ने तर नानीलाई केही पनि नगर्दा तथानाम गाडी गाली गर्दै छोडेर जाने भन् त जमुना, त्यसको नम्बर कति हो? त्यसलाई म त्यसै कहाँ छोड्छु र ऊ रिसले आगो भए कि थाहा पाउन मलाई कुनै गाह्रो भएन, किनकि उसको स्वर यतिखेर अलि नै दम आएको छ। ल डायल गर 9841 नम्बर जमुनाले दिँदै सुम्निमेलाई यो पनि भने, लाउड स्पिकर गर है, के भन्दो रहेछ म पनि सुनु। ल ल घन्टी गयो, एकछिन कोही पनि नबोलाऊ है। सुम्निमाले यसो भनेपछि सबैजना चुपचाप बसे। नानीको रुवाई पनि रोकिएको थियो, उनीहरूलाई जस्तै मलाई पनि उत्सुकता जाग्यो कि नानी भनेको बोयफ्रेन्डले के भन्दो रहेछ भनेर। मैले आफूलाई निकै चनाखो बनाएँ र कान थापेँ। Thank you.
बरसात को बेला पानी को रिमझिम बरसात को बेला हित मारे राखी नरुधे की पानी को रिमझिम बरसात को बेला हित मारे राखी नरुधे की इस परे को निहार तिम्रो इस परे को निहार
लाला घन्टी गयो एकछिनपछि कोही पनि नबोल है सुम्निमाले यसो भनेपछि सबैजना चुपचाप बसे नानीको रुवाई पनि रोकिएको थियो उनीहरूलाई जस्तो मलाई पनि उत्सुकता जाग्यो कि नानी भन्नेको बोयफ्रेन्डले के भन्दो रहेछ भनेर मैले आफूलाई निकै चनाखो बनाएर कान थापेँ तीन घन्टी गए लगत्तै उताबाट आवाज आयो सुमिना यति राति किन फोन गर्यो मोबाइलमा घडी हेर्छु त रातको 4 बजिसकेको रहेछ यताबाट सुमिनाको आवाज नगएपछि फेरि उतैबाट आवाज आयो केही अप्ठ्यारो पर्यो र हो सुम्निमा भन तिमीलाई केही भयो र तिम्रो सुजन त यहीँ अप्ठ्यारोमा लागेको बेला काम पर्ने त हुने भन के भयो भन्दै कोठामा जाँदा पनि सुमिनालाई नभेटेको कुरा सुनायो किन फोन काटिस् के यसको बोयफ्रेन्डले तँ पनि चिन्छेस् र तेरो नम्बर जान्ने बित्तिकै तेरो नाम पो लियो त त्यसले सुम्निमाले अचानक फोन काटेपछि जमुनालाई सोधेकी थिए तर सुमिना भने केही बोलेन जमुनालाई जस्तै नबोलिकन फोन काटिदिए त्यसको रहस्य पर्खनुको कुनै गुन्जास मेरो सामु रहेन जमुना यो त बदमास पो रहेछ सुमिनाले यति मात्र उच्चारण गरे सबैजना चुपचाप भए म त झन् बोल्ने कुरै थिएन सोध्न त मन लागेको थियो के भयो सुम्निमा भनेर एकछिनसम्म त के भयो त्यो मैले पनि चाल पाइनँ अनि ओढिरहेको सिरक फ्याँकेर ओछ्यानबाट निस्केँ उता सुमिनाको नम्बरमा भने एकोरो घन्टी बज्न थाल्यो तर सुमिनाले लगातार काटिरही किचिक्क किचिक्क जुन कारणले नानी रोइनी त्यसरी नै म पनि रुनुपर्ने थियो तर आज तैँले मलाई बोलाएर एकदमै ठिक गरिस् जमुना उसले उल्टै जमुनालाई धन्यवाद दिँदै पो भने तर जमुना चाहिँ म पनि बिल खबन्धन भएँ के भन्छे यो सुमिना मैले त तेरो केही कुरा बुझ्न सकिनँ मेरो प्रश्न नै जमुनाले राखिदिएपछि अलिकति भए पनि म शान्त भएँ एकछिनपछि शान्त भएकी सुमिनाले लामो सास फेरेर रहस्य खोल्दै भने मलाई पनि उसले प्रेम गर्छु भनेको थियो र मसँग कतिपटक डेटिङ पनि गएको थियो मलाई पनि नानी चाहिँ उसको प्रेममा अति नै विश्वास थियो तर त्यो त प्ले भए रहेछ हेर जमुना त्यसले त नानीलाई पनि घुमाएछ र मलाई पनि सबैजना छाङ्गाबाट खसे जस्तै भए मलाई पनि कौतुलता लाग्यो र दुःख पनि यता नानी र सुमिनालाई घुमाउने केटा एउटै भएको भेद खुल्ने बित्तिकै उता जमुना रिसाउँदै सुमिनालाई भन्न थाले ले त त्यसको नम्बर एउटा दापमा दुईवटा खुकुरी हाल्न खोज्ने कहाँ त्यसै बाँकी राख्छु र त्यसलाई म त्यसलाई त हेर म काँचै खाइदिन्छु छोड्दे यार लोग्ने मानिसको विश्वास नै हुँदो रहेनछ फरक फरक नम्बर बाँडेर यस्तोसम्म हरकत गर्यो जमुना त्यसले हामी पनि कति लाटी छौँ है हामी जस्ता केटीलाई पनि प्रेम गर्छन् भनेर कति सजिलै विश्वास गरिदिन्छौ सुमिनाले लामो सास तान्दै भने हो एकदमै थकित भएकी छे तर पनि उसको बोलीमा गहिरो संवेदना भने देखिन्छ त्यसो नभन् सुमिना यस्तालाई त तह लगाउनु पर्छ कहाँ त्यसै छोड्ने कुरा गरे कि तैँले त जोसुकै गर हेर तर म त एक छोड्दिनँ दुई छोड्दिनँ त्यसले हाम्रो उग्र चण्डी रूप नै देखेको रहेनछ अब त्यसले सीता पनि रिसाउन सक्छ भन्ने कुरा थाहा पाउने भयो उसले दारा किर्दै एकदमै ठूलो स्वरमा भनी मानौ यतिखेर उसका दुईजना साथीहरू पासबेक तरिकाले हत्या गरेको थियो उसले बाहिर हेर्छु त उज्यालो उज्यालो हुन थालिसकेको रहेछ कलेज जानुपर्ने त छ मलाई तर फेरि यता मौनीहरू जमुनाले सुमिनासँग भएको नम्बर माग्दै भन्छे नानीलाई होइन तँलाई दिएको चाहिँ नम्बरले त अहिले भर्खरै म कुरो छिनिदिन्छु के चाहिँ रहेछ त्यो हेरौँ न म पनि र सुमिना नम्बर दिन्छे म मोबाइल नम्बर मागेर कुरा छिन्न उसको नम्बर डायल गरे कि जमुनाले अचानक एक घन्टे पनि नजाँदै फोन काटेर मज्जासँग हाँस्न थाले अनि ब्रस गर्न छोडेर म सोफामा थचक्क बसे। जति जति रात ढल्दै गयो उनीहरूको कुरा त्यति त्यति रहस्यमय बन्दै गएको छ। घटना र किल्सिन्मी मात्र होइन रोचक पनि बन्दै गएको छ। साँच्चै अघिसम्म रिसाएर जर जर भएकी जौमनाए देखेर दिल खोलेर पो हाँस्न थालेकी छे। त्यसैले म कल्पना गरेको भन्दा पनि बढी नमज्जासँग छक्क परेको थिएँ। यतिकैमा सुमिनाले सोधी, ओइ जौमुना, त किन हाँसेकी? हेर्न सुमिना, मेरो मोबाइलको स्क्रिनमा त राज पो भनेर आयो। जमुना झन् खित्का छोडेर हाँस्न थालेपछि मैले त यतिसम्म सोचेँ कि जमुना पागल भएर म पागलनीको छिमेकी हुने भएँ। अब के भयो त? के त उसलाई चिन्छेस् र? होइन भने किन हाँसे कि? सुमिनाले फेरि सोद्धा पनि जमुना केही बोलिन। झन् झन् लाठी हाँसेझै गरेर लगातार हाँसिरही सबैलाई अकमक्क पार्दै हाँसोको हाँसो उसले कुनै हालतमा रोक्न सकिन। यता नानी भन्ने केटी न रोए कि नै छे न त हाँसेकी नै छे, मानौ नानी त्यस कोठामा नै छैन। उसको कुनै आवाज आएको छैन। यता नानी र सुमिनालाई गहिरो पिर परेको थाहा पाउँदा पाउँदै नि जमुना भने मज्जासँग हाँसिरहेकी छे। कता कता मलाई पनि रिस उठ्यो। सायद सुमिना र नानीलाई पनि होला, तर पनि उनीहरू जस्तो मसँग पनि जमुनाको आगामी कुराको प्रतीक्षा गरेर बस्नुको विकल्प थिएन। जमुनाको आगामी कुराको प्रतीक्षा गरेर बस्नुको विकल्प थिएन। के भन्नु सुमिना, लाज पनि लाग्छ, हाँसो पनि उठ्छ, तर सँगसँगै पीडा भएर यो छाती भरिएर आउँछ। लगभग 5-6 मिनटको हाँसो रोक्दै जमुनाले बोल्न थाली, कि ढाँट्नु यार, यो मोबाइल नम्बरवालासँग त मेरो मङ्सिरमा विवाह आउँदै थियो, तर आज जमुनाले पनि त्यो केटा पनि आफ्नै प्रेमी भएको मात्र बनाइन, अझ विवाह हुन लागेको कुरासम्म बताएपछि सबैजना छाँगाबाट खसे बराबर भएर म पनि। तर पनि मलाई भने उनीहरूप्रति कता कता त्यसै त्यसै दया लाग्यो र मेरो गहिरो सहानुभूति रहन पुग्यो, किनभने पछिल्लो जमुनाको कुराले मलाई निकै दुखित बनाएको थियो। अब चाहिँ नानीले आश्चर्य मान्दै बल्ल आएर मुख फेरे, के भन्नुभएको दिदी? हेर सुमिना र नानी, तिमीहरू जस्तै मलाई पनि यसले घुमाएछ। फेरि यसले त मैले ओछ्यानमै ग्राहकको रूपमा भेटेकी हुँ, तर उसले त मलाई केटा मानिसले तिर्खा मेटाउन जोसँग पनि सुत्दा पनि इज्जत नजाने विवाह गर्न पाउने, केटीहरूले चाहिँ बाध्यतामा सुत्दा पनि अपमान गर्ने र हेप्ने किन? हेर जमुना, यस्तो सामाजिक परम्परा तोड्नकै लागि भए पनि म तिमीलाई विवाह गरेर उदाहरण हुन चाहन्छु भन्थ्यो। फेरि उसका साथीहरूसँग प्रश्न प्यारो बोली, त हामी जस्ता केटीलाई पनि कसैले प्रेम गर्छ र? गर्दैन नि, थाहा हुँदाहुँदै पनि मैले विश्वास गरेँ। फेरि हेर्न, विश्वास पनि मैले कसरी नगरौँ, कहिल्यै अविश्वास गर्ने ठाउँ दिएन मलाई, र मलाई यति माया गर्यो कि यावत सबै कुरा मलाई बिर्सन बाध्य बनाइदियो, केही सम्झन र शङ्का गर्ने ठाउँ नै दिएको थिएन यार। त्यसो त पहिला त मैले कति दिन र महिना दिनसम्म पनि उसको कुरा पत्याइनँ, तर मैले यो काम गर्छु भन्ने थाहा पाउँदा पाउँदा पनि मै नै पछि लागेर विश्वास गर्ने कर नै लगायो। म के नै गर्न सक्थेँ भन्छ। जमुनाको कुरा सुनेर सबै मौन भए र म पनि एकदम भारी भएँ। बाहिर हेर्छु त पुरा उज्यालो भइसकेको छ, मानिसहरूको चलपल देखिन थालेको छ, तरकारी बेच्न आउनेहरू डोकोहरू पत्रिका बोकेर दौडिरहेको हर्करहरू खर्पनमा दही बोकेर आउने भक्तपुरीहरू कलेज जाने केटाकेटीहरू सडकमा उत्रिन थालेका छन्। छ्याल बाहिरबाट पूर्वको सडक हेर्छु त सडकमा माइक्रो कार ट्याक्सी बस र मिनी टाटाहरू त छाड मछाड गर्दै दौडिरहेका थिए। पूर्वको क्षितिज र ताम्बे भइसकेको थियो। सोच्छु केही छिनमै त्यो क्षितिजमा सूर्य देखा पर्नेछ र धरतीलाई उज्यालो बनाउनेछ। अँध्यारोमा लुकेकाहरूलाई बिउचाएर निद्रा भङ्ग पारिदिनेछ। धरती छर्लङ्गे हुनेछ। झुक्क्याएको मात्र होइन सुमिना, उसले एक वर्षसम्म प्रेम गरेको नाटक गरेर सित्तैमा मेरो शरीरमा मोज गर्यो। मैले एक पैसा पनि लिइनँ र अरूभन्दा बढी उसको स्याहार पनि गरेँ। पैसा लिऊ भनेर कर चाहिँ उसले सधैँ गर्यो त आफै भन् त, आएर सुतेको भन्दैमा कसैले पनि आफ्नो बोयफ्रेन्डसँग पैसा लिन्छ त? लिँदैन नि, मैले पनि लिइनँ। अझ त्यो भन्दा अर्को कुरा सुमिना, एकता मास बोलिरहेकी जमुनासँग अर्को प्रश्न गर्न आँट सुमिनालाई आएन होला र के छ अर्को कुरा भनेर सोध्न सकिन। जब केही पछि कोही पनि नबोलेपछि जमुनाले नै अगाडि भन्न थाले, विवाह गर्छु भनेर झुक्काएको मात्र होइन, मैले त विश्वास गरेकै गरेर कमाएको पैसा जति सबै उसलाई राख्न दिएकी छु, आखिर विवाह नै गर्ने त हो भनेर। जमुनाको कुरो टुङ्गिन नपाउँदै नानी र सुमिनाले पनि आफूले पनि पैसा कमाएको उसलाई राख्न दिएको रहस्य खोले। नानी त निकै आत्तेर ला अब के गर्ने भन्ने डराई। नानी गरिहालिस् नि प्रेम, एक पैसा पनि नतिरिकन हामीसँग पालै पालो सित्तैमा सुत्यो र कमाएको पैसा पनि लगिसकेछ, हामी चाहिँ उसको प्रेममा फस्यौँ, ठूलो फल खाने लोभमा तर बिताइसकेको थाहा पाएनौ भन्दै जमुना नानी र सुमिनालाई गिज्जाउँदै हाँस्न थाले। जवाफमा सुमिना र नानी पनि एकअर्कालाई गिज्याउँदै र छोडछाड गर्दै हाँस्न थाले र सँगसँगै म पनि। सुमिनाले पनि भने, नानी तेरो बोयफ्रेन्ड सरोज मेरो सुजन अनि जमुनाको राज होइन त? हो त नि, नानी पनि कहाँ एउटै पर्यो भनेर टोलाए कि नटोला मान्छे एउटै कहाँ हो र सरोज सुजन र राज के भन्दै उनीहरू हाँस्दै थिए। मलाई कलेज जान एकदम हतार भइसकेको थियो। बाहिर त छर्लङ्गै भइसकेको थियो। पूर्वमा देखिएको सूर्यले सबैलाई भ्युजिन कर लगाइसकेको थियो। श्रोताहरू, यतिखेर हामी सुन्दैथ्यौँ प्ले बोय नामक कथा चाहिँ यो प्रकाश तिमिल सिन्हाको, र जाँदा जाँदै बगेको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन भने जस्तो खडीमा यतिखेर 7:35 र समयले चाहिँ नेटो काटिसकेको छ। श्रोताहरू, अर्को आइतबार 6:30 भेट्ने बाचा गर्दै म कार्यक्रम प्रस्तुता नवीन
र म खगेन्द्र
बिदा हुन्छौ। यहाँको यो साता शुभ रहोस्, स्वस्थ मस्त अनि व्यस्त रहोस्,
र आगामी साता आइतबार यहाँहरूमा पक्कै मिठो मिठो केही संगीत लिएर हामी आउनेछौँ। तपाईँहरू समयको लागि हामी यहाँहरूमा बिदा माग्छौँ। हवस् त, प्रकाश पौडेलको आवाजमा रहेको यो गीत छोड्दै यहाँहरूमा ओझेल हुन चाहन्छौँ। हवस् त, शुभ सन्ध्या।